नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै COVID-19 का बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग UKAID को सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसको आम संचार रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो।
नमस्कार, नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस पहिलो भेटघाट अनि भलाकुसारीमा प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ।
म अचला
अनि म उपेन्द्र। यो रेडियो कार्यक्रम रेडियो नेपाल राष्ट्रव्यापी FM फ्रिक्वेन्सीहरू क्रमशः 98, 100 र 103 MHz, विभिन्न मेडियम वेभ फ्रिक्वेन्सीहरू र www.radionepal.gov.np अनलाइनबाट पनि प्रत्येक आइतबार बिहान 8:15 बजेदेखि सहभागी भई सुन्न सकिन्छ।
गएको लगभग एक वर्षदेखि विश्वव्यापी महाव्याधि COVID-19 र यसले निम्त्याएका विभिन्न चुनौती, समस्या र शिकायतहरूको चर्चा र टीका टिप्पणी विश्वव्यापी रूपमा चुलिएको छ। यति बेला स्वास्थ्य एवं गैर स्वास्थ्य क्षेत्र गरी COVID-19 ले सबैको ध्यान खिचेको छ।
हुन पनि हो, गएको डिसेम्बर अर्थात् आजभन्दा करिब एक वर्ष पहिले चीनमा पहिलो पल्ट देखा परेको विश्वास गरिएको कोरोना भाइरसले विश्वव्यापी रूपमा मानव स्वास्थ्यमा मात्रै नभई सामाजिक र आर्थिक क्षेत्रमा ठूलो असर पुर्याइरहेको छ। विश्व स्वास्थ्य संगठनको 2020 डिसेम्बर 25 तथ्याङ्क अनुसार 17 लाख भन्दा बढी मानिसको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने करिब 7 करोड 80 लाख मानिसहरू यस भाइरसबाट संक्रमित भएका छन्।
यो त भाइरसले प्रत्यक्ष रूपमा प्रभाव पारेका जनसङ्ख्याको मात्र हिसाब किताब हो। यो भाइरसबाट अप्रत्यक्ष रूपमा प्रभावित हुनेहरूको त कुनै लेखाजोखा नै छैन। सामाजिक र आर्थिक क्षति त अझ ठूलो छ। यी तथ्याङ्कले हामीलाई यसको भयावह चित्र देखाउँछ। तर यस भाइरसबाट जोगिन भने एकदमै सजिलो छ। साबुन पानीले हात धुने, मास्क लगाउने र अरूसँग कम्तीमा 2 मिटरको दूरी कायम गरेर बस्नुका साथसाथै अन्य सावधानीका उपायहरूका बारेमा हामीले पक्कै थाहा पाएका छौँ। यसैसँग सम्बन्धित एउटा सन्देशमूलक सामग्री सुनाऊ है त।
विद्यार्थी नानी बाबुहरू, हामी COVID-19 विरुद्ध होसियार र सचेत हुँदै, सुरक्षित रहँदै र यस विरुद्ध प्रतिकार गर्दै विद्यालय आएका छौँ। अब तिमीहरूमध्ये 2 जना अगाडि आऊ है, COVID-19 विरुद्ध हाम्रा प्रतिबद्धताहरू बताउनका लागि। ल भन त, को को आउँछौ? हात उठाऊ त।
टिचर, म भन्छु।
ल स्याबास, कस्तो राम्रो तारा। ल अगाडि आऊ। अब कक्षा 8 की तारा सँगसँगै 1 जना बाबु पनि आऊ है। ल हात उठाऊ त, को आउने?
ओहो,
कति धेरैजनाको पो हात उठेको। ल कक्षा 9 कर्म, तिमी अगाडि आऊ। बताउने पालो फेरि फेरि सबै विद्यार्थीहरूको आइहाल्छ नि।
हुन्छ टिचर।
ल तारा र कर्म, ल सुरु गर। ल यहाँ छ माइक, लिऊ है।
हामी विद्यालयमा घरबाट आउँदा जाँदा र विद्यालय परिसरभित्र पनि अनिवार्य नाक र मुख छोपिने गरी मिलाएर मास्क लगाउँछन्। एक अर्कोबाट पर्याप्त सामाजिक दूरीमा टाढा बस्छौँ। यसका साथै हामी आफू पनि भिडभाड गर्दैनौँ र त्यस्तो ठाउँहरूमा जाँदैनौँ पनि।
अनि हरेक कक्षा सकेपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुन्छौँ।
यसका साथै खानेकुरा खानु अघि, खाइसकेपछि, शौचालयको प्रयोगपछि नियमित बराबर साबुन पानीले मिची मिची हात धुन्छौँ।
त्यसै गरी अनुहार, आँखा, नाक, मुख छुँदैनौँ। खोक्दा वा हाच्छु गर्दा नाक र मुख रुमाल वा कुइनोले छोप्छौँ।
र खोकी वा हाच्छु गरेपछि कम्तीमा 20 सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुन्छन्।
सही कुरा बतायौ तारा र कर्म। ल अब जाऊ, तिमीहरू पनि लाइनमै बस। तिमीहरू सबैले मास्क लगाएकै छौ। अब तिमीहरू आआफ्नो कक्षामा गएर विद्यालयले व्यवस्था गरे अनुसार एक अर्कोबाट पर्याप्त दूरीमा बस्ने है। हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुने है। COVID-19 को यो बेला हामी सबै जोगिएर कक्षाहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ, होइन त? अनि घर परिवार र समाज समुदायमा पनि COVID-19 का विरुद्ध सावधानीहरू नियमित रूपमा पालना गर्नेछौँ।
हामीले यसपालि कोरोना भाइरस वा COVID-19 का बारेमा धेरै सुन्यौँ। यस बारेमा बच्ने उपायहरूका बारेमा पनि धेरै चर्चा परिचर्चा सुन्यौं। विश्वव्यापी महाव्याधिबाट बच्न जरुरी छ, सावधानीका उपायहरू अवलम्बन गर्न जरुरी छ। तर यसो भनिरहँदा के यसपालि डेङ्गी, बर्ड्स फ्लू जस्ता अरू स्वास्थ्य समस्याहरू नभएका हुन् त? हामीले यो साल यस्ता रोगहरूको खासै चर्चा गरेनौ र सुनेनौ पनि।
हो नि है, हुन पनि यसपल्ट हामीले झाडा पखाला, डेङ्गी, बर्ड्स फ्लू जस्ता स्वास्थ्य शिकायतका बारेमा कमै सुन्यौं। तर यस्ता समस्या नभएको नै त पक्कै होइन होला नि।
समस्या नै नभएको त पक्कै पनि होइन, तर यस्तो कुराले कम चर्चा पाएको भने पक्कै हो। यो वर्ष मात्र होइन, अरू बेला पनि हामीले खासै चर्चा र वास्ता नगरेका अरू पनि थुप्रै स्वास्थ्य सवालहरू छन्। हात्तीपाईले कालाजार जस्ता रोगहरूका बारेमा कहिलेकाहीँ हामीले सुनेको भए पनि यस्ता रोगहरूका बारेमा खासै चर्चा हुँदैन। त्यसैले यस्ता रोगहरूलाई नेग्लेक्टेड ट्रपिकल डिजिज, एनटिडी अर्थात् उपेक्षित रोगहरू पनि भनिन्छ। कम चासो र चर्चा हुने गरेको कारणले यस्ता रोगहरूलाई उपेक्षित रोग भनिएको हुनुपर्छ।
हो नि है, तपाईँले भनेपछि पो त सम्झना आयो त, केही दिन अघिका समाचार खबरहरूमा खास गरी मानेभन्ज्याङ गाउँपालिका ओखलढुङ्गा र कालीकोटमा कालाजार देखा परेको सुनि पढेको थिएँ।
हो नि, तर यस्ता रोगहरूको चर्चा र चासो कम हुनुको मतलब यसको प्रभाव र असर पनि कम छ भन्ने भने होइन। विश्व स्वास्थ्य संगठनले यस्ता रोगहरूलाई मानव स्वास्थ्यमा, अझ विशेष गरी गरिबीको चपेटामा रहेका मानिसहरूको स्वास्थ्यमा उल्लेख्य नकारात्मक असर पार्न सक्ने भए तापनि विश्वव्यापी जनस्वास्थ्य सवालले उपेक्षा गरेका रोगहरू भनेर परिभाषित गरेको छ। सर्पको टोकाई, कुष्ठरोग, ट्रकोमा, डेङ्गी, कुकुरको टोकाईबाट हुने रेबिज, कालाजार र हात्तीपाइले आदि यस्ता रोगहरूका उदाहरणहरू हुन्।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रूपमा यस्ता उपेक्षित रोगहरूका कारण सीमान्तकृत तथा गरिब समुदायका करिब 1.5 बिलियन जनसङ्ख्या प्रभावित छन्। नेपालमा पनि कुनै न कुनै प्रकारका उपेक्षित रोगबाट प्रभावितको संख्या उल्लेख्य रहेको विभिन्न तथ्याङ्कहरूले देखाएका छन्।
हाम्रो देशमा कालाजार, हात्तीपाइले, ट्रकोमा, डेङ्गी, रेबिज आदि विभिन्न रोग निवारणका लागि सरकारी र गैर सरकारी तौरबाट विभिन्न पहलहरू हुँदै आएका छन्। आज मैले जनस्वास्थ्य विज्ञ तथा एक्सिलरेटिङ द सस्टेनेबल कन्ट्रोल एन्ड एलिमिनेसन अफ नेग्लेक्टेड ट्रपिकल डिजिजेज अर्थात् एसेन्ट कार्यक्रमका कन्ट्री लिड डाक्टर नस्तु शर्मासँग उपेक्षित रोगहरूका बारेमा हाम्रो बुझाइ र नेपालमा यस्ता रोग निवारणका लागि भएका पहलहरूका बारेमा कुराकानी गरेको छु। अब सुनौ है त सोही कुराकानीको केही अंश।
WHO अनुसार चाहिँ नि नेग्लेक्टेड ट्रपिकल डिजिजेज भनेर 20 उपेक्षित रोगहरूलाई लिएको छ। अब त्यसमा चाहिँ कुनै रोगहरू चाहिँ नि यो भेक्टरहरूबाट हुन्छ भने कुनै अब यो एनिमलको कारणले हुन्छ, जुनोटिक्स कोही पुअर हाइजिन सेनिटेसनको कारणले हुन्छ भने कोही चाहिँ इन्फेक्सनको कारणले हुन्छ। त्यस कारण यो विभिन्न तरिकाको छ। गरिबीको रेखामुनि बस्ने उपेक्षित सबै वर्गका मानिसलाई हुने भएको हुनाले र यो चाहिँ नि डिसिजन मेकर्सहरूको नजरमा पनि यो चाहिँ नि नपर्ने भएको हुनाले यसलाई नेग्लेक्टेड ट्रपिकल डिजिजेस भनेर हो।
एनटिडीहरू भेक्टर बर्न हुनुपर्छ भन्ने नै
छैन। एनटिडिज भने चाहिँ नि यो एउटा ग्रुप अफ डिजिजहरू हो। जस्तै अब यो लामखुट्टेको टोकाइबाट अथवा भुसुनाको टोकाइबाट हुनेछ भने कोही फेरि एनिमलको टोकाइबाट हुनेछ, कोही जुकाहरू छन् होइन, अब यो सोइल ट्रान्समिटेड हिँड्दा जस्तै खाली खुट्टा चर्पीहरूमा गयौँ अथवा चाहिँ नि जमिनमा गयौँ भने त्यहाँबाट पनि सर्न सक्ने रोगहरू पर्छ। जस्तै उदाहरणको लागि रेबिज डग बाइटले हुन्छ, अब स्नेक बाइट, त्यस्तै ट्रकोमा अब यो आँखाको इन्फेक्सन हुन्छ एउटा यो क्लाइमेडिया भन्ने, अब लेप्रोसी अब यो एक खालको इन्फेक्सन हो।
विश्व परिवेशमा जस्तो नेपाल एन्टिडिजमा कस्तो अवस्थामा छ?
नेपालमा अहिले मोटामोटी 20 मध्ये 10 एन्टिटिजहरू चाहिँ नि प्रेभालेन्स छ भन्छ। अहिले नेपालको सिनेरियो हेर्दाखेरि जस्तै यो भिस्रोलेस्मेनिसिसलाई यहाँ कालाजर भनेर भनिन्छ। यो पहिला 12 जिल्लामा इन्डेमिक थियो, पछि 6 जिल्ला थपियो, 18 भयो, अहिले फेरि 5 थपेर 23 जिल्लामा इन्डेमिक भएको छ। अब हुँदाहुँदा अहिले यो 4600+ जिल्लाबाट चाहिँ रोगहरू रिपोर्टिङ भइराखेको छ। त्यसैले अब एक किसिमले 12 जिल्ला हुँदाखेरि अब एलिमिनेसनको स्टेजमा पुग्यो भनेको समस्या अहिले झन् बढ्दो अवस्थामा छ। अब अर्कोतिर अब यो हात्तीपाइले जसलाई लिम्फेटिक फाइलेरिसिस भन्छ, त्यसको चाहिँ सन् 2020 सम्ममा यो पब्लिक हेल्थ प्रोब्लमबाट एलिमिनेट गर्ने भन्ने यसको लक्ष्य थियो, तर अझै पनि 13 जिल्लामा यो मास ड्रग एडमिनिस्ट्रेसन सिद्धिएको छैन। फेरि सिद्धिसकेपछि पनि यसलाई एक किसिमको सर्भेलेन्समा राख्नुपर्ने हुन्छ अर्को 3-5 वर्षसम्म। त्यसले गर्दाखेरि अहिले नेपालमा ट्रकोमा चाहिँ 2018 पब्लिक हेल्थ प्रोग्रामबाट एलिमिनेट भनेको छ। त्यस्तै गरी लेप्रोसीलाई 2009 एलिमिनेट भनेको छ। तर पनि यो रोगबाट समस्याहरू भने विभिन्न जिल्लामा जस्तै लेप्रोसी अहिले 20-21 जिल्लामा जुन एलिमिनेसनको लेभल 1% भन्दा कम हुनुपर्ने हो 10,000 जनसङ्ख्यामा, त्योभन्दा माथि नै छ नेपालमै पनि। अब ट्रकोमा पनि 18 भएको छ तर यसको सर्भेलेन्स मेकानिजम फुल्ली लगाइसकिया छैन, त्यसैले यसमा अहिले काम भइरहेको छ। त्यसैले यो कस्तो छ भने यो नेग्लेक्टेड ट्रपिकल डिजिजहरू चाहिँ दुई किसिमले एडमिट हुन्छ, एउटा पब्लिक हेल्थ प्रब्लमको रूपमा अर्को जिरो ट्रान्समिसनको रूपमा। अहिले दुईटा डिजिज जुन मैले भने लेप्रोसी र टकोमा यो पब्लिक हेल्थ प्रब्लमको रूपमा चाहिँ एडमिट भनेर डिक्लेयर गरेको हो, त्यो चाहिँ एभरेजमा नेसनलमा। तर सब नेसनल लेभलमा अझै पनि कुनै कुनै डिस्ट्रिक्टमा यिनीहरू समस्याकै रूपमा छ। त्यो जुकाको समस्या पनि अझै पनि छ, तर त्यो चाहिँ कस्तो छ भने प्रिभालेन्स चाहिँ घट्ने क्रममा छ। त्यही भएर अहिले वर्षमा 2 यो जुकाको औषधि खुवाउने भिटामिन ए प्रोग्रामसँग त्यो कार्यक्रम चालु नै छ। ग्लोबली पनि केही देशबाट चाहिँ यसलाई एलिमिनेट गरिएको छ, चाइनाले भयो, श्रीलङ्काले भयो, होइन, यिनीहरूबाट चाहिँ एलिमिनेट भनेको छ पब्लिक हेल्थ प्रोग्रामको रूपमा, तर पुरै जिरो ट्रान्समिसन चाहिँ रोकिसकेका छैन।
रेडियोका सहभागी श्रोताले यसको बारेमा जानकारी पाउनु पर्ने आवश्यकता छ।
अब यस्तो छ, यो कस्तो छ भने खास गरिकन सबै ठाउँमा यसले असर पारेको छ, त्यसैले यो रेडियो प्रोग्राम चाहिँ सुन्ने लिसनरहरूको संख्या पनि बढी नै हुनुहुन्छ। सबै एन्टिटिजहरू चाहिँ उस्तै उस्तै तरिकाले समाधान गर्ने भएको हुनाले चाल्नुपर्ने विधिहरू उपायहरू एउटै छ, सरसफाइमा ध्यान दिने, अब यो लामखुट्टेको टोकाइबाट बच्नेदेखि लिएर जुन सरकारले चालु गरेका कार्यक्रमहरू छन्, औषधि खुवाउने कार्यक्रम भयो, निशुल्क उपचार गर्ने कार्यक्रम जस्तै हाइड्रोसिलको सर्जरी भयो, यो हात्ती पाइला भएकै मान्छेहरूको उपचारको लागि गरिने कार्यक्रमहरू भयो, अब कालाजरको उपचारको कार्यक्रमहरूमा बेलैमा स्वास्थ्य संस्थाहरूमा गएर उपचार लिनु र त्यो समस्याबाट मुक्ति पाउनुको लागि यो कार्यक्रमले सहयोग गर्छ भन्ने मैले आशा गरेका छु। अर्को कुरा, सरकारले यो रोगहरूलाई एलिमिनेट गर्नको लागि थुप्रै लगानी गरेको छ, त्यसैले सबै तहको सरकार, केन्द्र, प्रदेश, स्थानीय, त्यसले सबै तहका स्वास्थ्य संस्थाहरू, खास गरिकन हाम्रो स्वास्थ्य स्वयंसेविकाहरू, जनसमुदाय सबैले सहयोग गर्नुपर्छ र यो रोगबाट यो देशलाई मुक्ति दिलाउनको लागि सबैको योगदान चाहिन्छ।
यति बेला हामी सन्चो बिसन्चो रेडियो कार्यक्रम सुनिरहेका छौँ।
नेपालमा उपेक्षित रोगहरू निवारणका लागि भएका विभिन्न कार्यक्रमहरूका बारेमा संक्षेपमा हामीले सबैले बुझ्ने गरी बताइदिनु भएकोमा डाक्टर नस्तु शर्माप्रति आभारी छौँ। उपेक्षा गरिएका भनेर चिनिएका रोगहरूका बारेमा सरकारी र गैर सरकारी तवरबाट थुप्रै लगानीका साथसाथै प्रशस्त पहलहरू भइरहेका रहेछन् भन्ने जानेर खुसी लाग्यो।
अति नै राम्रो कुरा, तर यसमा सरकार र गैर सरकारी क्षेत्रबाट गरिएका पहलहरू मात्रै पर्याप्त भने छैनन्। यस्ता रोगहरू विरुद्ध लड्नका लागि नेपालबाट उपेक्षित रोगहरू निवारण गर्नका लागि हामी नागरिकले पनि आआफ्नो ठाउँबाट प्रयास प्रयत्नहरू गर्नु र सरकारी स्तरबाट सञ्चालन गरिएका कार्यक्रमहरूमा सहभागी हुनु जरुरी छ।
पक्कै पनि, र आजबाट हामीले सुरु गर्न लागेको रेडियो कार्यक्रमले नागरिकहरूलाई यस्तो रोगहरूबारे सचेतना जगाउने र अन्तत उपेक्षित रोगहरू निवारणका लागि भएका पहलहरूमा योगदान गर्ने उद्देश्य राखेको छ।
नमस्कार दाजु, के छ त सन्चो बिसन्चो बाहिरै सुतिराख्नु भएको छ त, के भयो? अनि भाउजू खोइ त
को हो? ए, महिला स्वास्थ्य स्वयंसेविका नानी पो। भाउजू त अलिकति मकै लिएर घट्टतिर गएकी छ, म त खैके ज्वरो आएको पनि 14-15 भइसक्यो, वाकवाक पनि लाग्छ, खान पनि मन लाग्दैन, त्यसै सुतिरह्यो भने बस न नानी कुर्सी तानेर।
दाई त दुब्लाए जस्तो पनि लाग्यो मलाई त, अनि केही औषधि खानु भएको, स्वास्थ्य संस्थामा जचाउनु जानु भएको छैन त?
छैन नानी, सामान्य ज्वरो 2-4 आउँछ, आफै जान्छ भनेर निच मारेर बसेको, गाह्रो गाह्रो पार्ला जस्तो पो भयो त।
रोगलाई हेलचेक्राइ गर्नहरू लुकाउन हुन्न दाई, मेरो माइतमा फुपूलाई पनि 1 महिना अघि 15-16 दिनसम्म तपाईँलाई जस्तै ज्वरो आएर अस्पताल जानुभएको, कालाजार पो भएको रहेछ त। धन्न उपचार पछि सन्चो हुनुभयो। केही दिन मात्र ढिला भएको भए त अवस्था अझै जटिल हुन्थ्यो भन्नुहुन्थ्यो रे स्वास्थ्य कर्मीले।
रोग पनि के हुन् के तिम्री भाउजू आइपुग्ने बित्तिकै स्वास्थ्य संस्था जान्छु नानी म पनि।
नातिनुहोस् दाई, कालाजार नै भएको भए पनि केही दिन अस्पताल भर्ना भएर उपचार गरेपछि निको हुन्छ। सबै प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पतालहरूमा कालाजारको निशुल्क जाँच हुन्छ अनि सम्पूर्ण उपचार निशुल्क हुन्छ, पैसै पर्दैन। बरु नेपाल सरकारले कालाजारका बिरामीहरूलाई उपचारका लागि तोकिएका सरकारी अस्पतालहरूमा आउँदा जाँदाको यातायात खर्च बापत 2000 रुपियाँ पनि उपलब्ध गराउँछ नि।
धन्यवाद नानी, यति धेरै जानकारी रहेछ तिमीसँग। कति राम्रो सरकारी व्यवस्था पनि रहेछ, बिरामीको आफ्नो पैसा पनि नपर्ने, उपचार पनि हुने। तिम्री भाउजू आउने बित्तिकै खाना खाएपछि आजै स्वास्थ्य संस्था जान्छु।
हो त नि, रोगलाई हेलचेक्राइ गर्न र लुकाउन हुन्न, बेलैमा उपचार गरे निको हुन्छ। अनि नि दाई, कालाजार एक किसिमको भुसिनाको टोकाइबाट सर्ने भएकाले आफ्नो घर आँगन गोठ सधैँ सफा राख्नुपर्छ, साथै व्यक्तिगत सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।
आज हामी रेडियो कार्यक्रम सन्चो बिसन्चोको पहिलो र परिचयात्मक अङ्कमा छौँ अनि आज हामी नेपालमा उपेक्षित रोगहरूको अवस्था र यस्ता रोगहरू निवारणका लागि भएका प्रयास पहलहरूका बारेमा चर्चा गरिरहेका छौँ।
यसै क्रममा मैले एपिडेमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर वासुदेव पाण्डेसँग नेपालमा उपेक्षित रोगहरू मध्ये पनि विशेष गरी कालाजार र हात्ती पाइलेको अवस्था, यस्ता रोगहरूबाट बच्ने उपाय आदिका बारेमा कुराकानी गरेको छु। अब केही बेर उहाँका कुरा सुनौ है।
कालाजार रोग भनेको नेपालमा पहिला तराईका 12 जिल्लामा थियो। तराईका 12 जिल्लामा चाहिँ कम हुँदै गयो। हामी 2015 इलिमिनेसन गर्ने हामी टार्गेटमा थियौँ। अब पछि आएर के भयो भने पहाडी जिल्लाहरूमा यसको सङ्क्रमण फैलिँदै गयो। पहाडको डोल्पा, हुम्ला, जुम्ला, अरू कालीकोट लगायतका जिल्लाहरूमा, ओखलढुङ्गा लगायत जिल्लाहरूमा पनि यो रोग देखियो। 46 जिल्लामा चाहिँ डाउटफुल भयो कालाजारको। भनेपछि यो रोग चाहिँ अलिकति फैलिँदै गएको अवस्था कालाजारको छ। तर यो हात्ती पाइलेको के भयो भने यसले मर्बिडिटी भनेको समस्या चाहिँ धेरै, जस्तै कसैलाई एकजनालाई पनि त रोग भयो भने उसको खुट्टा सुन्निएर आयो भने जिन्दगीभर चाहिँ अपाङ्ग जस्तो भएर बस्नुपर्ने अवस्था छ। त्यो हिसाबले चाहिँ यो हात्ती पाइले रोग पनि एउटा समस्या छ। तर ओभरअल रूपमा हेर्ने हो भने त कालाजारको समस्या हात्ती पाइलेको भन्दा बढी छ। हात्ती पाइलेको पनि हामी धेरै जिल्लाहरूमा चाहिँ टार्गेट एचिभ गऱ्यौँ। अझ 15 जिल्लामा हामीले चाहिँ मास ड्रग एडमिसन गर्नुपर्ने छ। मास ड्रग एडमिसन भनेको 3 औषध दिएर, औषधि गर्दै लिएर आएर अहिले हरेक जिल्लामा 5 साइकल दिइसकेपछि कम हुँदै गयो। तर अझ पनि 15 जिल्लामा यसको अहिले चाहिँ त्यो औषधिहरू दिनुपर्ने छ। कालाजार हात्ती पाइले दुइटै भेक्टर भन्नु हुन् तर फरक प्रकृतिको भेक्टरले, भेक्टर भनेको त अब धेरै खुट्टा भएका जीवाणुहरू हो त्यो टोक्ने भनौँ। कालाजारको चाहिँ स्यान्ड फ्लाई हुन्छ भने हात्ती पाइलेको चाहिँ लामखुट्टे, अर्को खालको लामखुट्टे हुन्छ, त्यो चाहिँ फरक खालको हो। तर यो चाहिँ दुइटै भेक्टरबाट भन्यो। यो जुन लामखुट्टे लगायतका भेक्टरहरू अहिले तलभन्दा पनि उच्च पहाडी जिल्लाहरूमा पनि फैलिँदै गएको हुनाले यसको अवस्था अझै पनि हामीले चाहिँ यसमा एकदमै ध्यान पुऱ्याएर काम गर्नुपर्नेछ।
यो पहिला धेरै देखिन्थ्यो, धेरैको कुरा सुन्ने देखिन्थ्यो कि अहिले अरू चिजले छेकेर नदेखेको कि यो कम हुँदै गएको कि
एक त अलिकति हामीले मास ड्रग एडमिसन गऱ्यौँ, अब तर सरसफाइमा पनि अलि राम्रो छ नि त पहिलाभन्दा। घर बनाउँदाखेरिमा चाहिँ नेट राखेर बनाउने, यो त लामखुट्टीबाट सर्ने हो। त्यसो भएर एउटा यो भेक्टरको पनि टोक्नेबाट बच्ने एउटा तरिका आयो। अर्को कुरा चाहिँ यो रोग भनेका कस्ता हुन् भने हात्ती पाइले भयो, यो कालाजार भए, कुष्ठरोग आदि लगाएका रोगहरू यो गरिबीसँग जोडिया छ। जहाँनिर गरिबी त्यहाँ छ त्यहाँनिर रोगहरू बढ्न सक्छ। त्यसो भएर अलिकति जीवनस्तर बढ्यो भनेदेखि अनि यो रोग चाहिँ अलि आफै पनि कम भएर जाने हुन्छ। कन्ट्रोलको अवस्थामा छ, अब 5-6 लाख पपुलेसन चाहिँ अहिले पनि यसको जोखिममा छन्। र कालाजारको चाहिँ यो भन्दा पनि बढी जिल्लाहरूमा चाहिँ जोखिम चाहिँ बढेको देखिन्छ।
कालाजारको एमडिए अर्थात् मास ड्रग एडमिनिस्ट्रेसन छैन,
कालाजारको चाहिँ त्यस्तो मास ड्रग एडमिनिस्ट्रेसन भन्ने छैन। तर पनि यसमा नयाँ नयाँ औषधिहरू फेरिँदै गए। पहिला चाहिँ हामीले अलि एकदमै एन्टिमोनी कम्पाउन्ड भन्ने हामीले दिन्थ्यौँ, त्यो चाहिँ धेरै गाह्रो थियो, बिरामीले पचाउन नसक्ने, त्यसको साइड इफेक्ट धेरै। त्यसपछि ओरल मुखबाट खुवाउन दिने, घर बसेर खाने, त्यस्तो औषधिहरू मेल्टोफेसिन भन्ने डेभलप भएर आयो। अहिले चाहिँ एम्फोटेरिसिन लाइफ लिफोसिमल भन्छौँ हामीले, त्यो दिएपछि यो चाहिँ थोरै समयमा पनि हुने औषधि, 3 दिएर पनि पुग्ने, अनि दिएपछि क्योर रेट चाहिँ राम्रो देखियो। त्यो हिसाबले यसको उपचार चाहिँ पद्धति फरिँदै आएको छ र त्यसैले पनि होला कम हुँदै गएको छ। तर पनि अब होला विभिन्न कारण, क्लाइमेट चेन्ज भन्ने छ त हामी हेर्दै गयो भनेदेखि, पहिला अब लामखुट्टे त पहाडी ओखलढुङ्गा पाइँदै पाइन्थेन, अब तपाईँ मनाङ गए पनि लामखुट्टेहरू छ, त्यो हिसाबले अरू जिल्ला पनि गए, मान्छेहरूको ट्रान्सपोर्टेसन भयो, बाटो बन्यो, मान्छेहरू गए, अब सर्प पनि माथि माथि उसमा भेटिन्छ। त्यसो भएर चाहिँ देशको कुनै पनि भागमा यो रोग नभएको कालाजार अथवा यो हात्तीपाइले रोगहरू हुनसक्छ।
भेक्टर टाइपका बाहेक यिनीहरूको कोभिड 19 अन्तर सम्बन्ध केही छ?
हामीलाई यो कोभिडले समस्या ल्यायो, यसले चाहिँ अलिक अपर्च्युनिटी पनि ल्यायो। अपर्च्युनिटी कस्तो ल्यायो भन्दाखेरि पनि चाहिँ अहिले डेङ्गु लगायतका रोगहरू हामीसँग भएन, यो पटक धेरै कम भयो, अनि डायरियाहरू पनि छैन, स्कर्फ टाइफस पनि कम भयो। यसले के देखायो भनेदेखि चाहिँ अब यसको सम्बन्ध त छ, किनभने यसले सर्ने चाहिँ श्वास प्रश्वास सर्ने हो, यो कोभिड 19 भनेको अरू यी रोगहरू चाहिँ भेक्टरबाट सर्ने हो। मान्छेहरूले के गर्यो भने एक त बाहिर निस्किँदैनन्, अर्को राम्रोसँग हात सफा गरिदिए, पानी जम्ने ठाउँ पनि कम भयो होला, यो धेरै कारणले चाहिँ कोभिड 19 अलिकति चुनौती त ल्यायो, त्यसले अवसर पनि हामीलाई दिएको छ।
पुरुष र महिला अनि उमेर समूह यस्तोसँग के सम्बन्ध छ, अन्तर सम्बन्ध छ?
अब यस्तो छ, यसमा पुरुष र महिलाहरू भन्दा पनि धेरै जसो चाहिँ यो लामखुट्टे कस्तो रहेछ भने तपाईँ बाहिर हिँड्नुभयो भने उसको त लामखुट्टेको क्याचम्यान बढी भयो नि त, जो बाहिर फिल्डमा हिँड्छ उसलाई बढी दिएर देखिने भयो। जस्तो डेङ्गुको लामखुट्टे चाहिँ एडिस भन्ने हुन्थ्यो, एडिस मेस्किटो चाहिँ घरको भित्र बस्छ, त्यसो र महिलाहरूलाई बढी हुँदो रहेछ। यो चाहिँ क्युलेक्स भन्ने लामखुट्टी हो, यो चाहिँ बाहिर फोहोर पानीमा बस्छ, बाहिर त काम गर्न जाने अहिलेसम्म त खेतबारीमा काम गर्ने पुरुषै बढी हुन्छ नि, त्यो हिसाबले पुरुषहरूलाई धेरै हुन्छ। अब त्यो सानफ्लाई भुसुना भनेको त कस्तो भने अब यो धेरै टाढा उडेर जान सक्दैन, अब घर भने 6 मिटरभन्दा माथि, जस्तै तराईमा पनि पहाडको मान्छेहरू घर तराईमा घर बनाएर बस्यो भने अग्लो बनाउँछ, अलिक पैसा हुनेहरू जसको सानो घर छ, गाई भैँसीको गोबरहरू राख्नुहुन्छ, गोबरमा चाहिँ यो सानफ्लाई फैलि बस्दो रहेछ, अनि मान्छेलाई टोक्ने भयो, कपडा पनि पुरा लाउनुहुन्न, त्यस्तो भइदियो भनेदेखि त्यस्तोलाई चाहिँ रोगले एट्याक गर्ने समस्या हुने रहेछ। सानो उमेरको बच्चाहरूलाई पनि रोग छ भनेपछि यो समुदायमा अझै फैलिएको छ भनेर हामीलाई चाहिँ एउटा इन्डिकेटर हो, तर त्यसो अलि वयस्क पुरुषहरूमा नै धेरै केसहरू हुने हो।
अन्तिममा केही सन्देश छ यो रेडियो अभियानको लागि?
अब यो रोग चाहिँ घटेर गयो, हाम्रो चाहिँ एलिमिनेसनमा गयौँ, थोरै छ बिरामीहरू भनेर बस्ने बेला छैन, हामीले हाम्रो गर्ने पाटो चाहिँ हामीले गर्छौँ, तर स्थानीय पालिका लगायत सम्पूर्ण मानवहरू हो, किनभने यो नेपाल सरकारको स्वास्थ्य मन्त्रालय मात्रै काम नभएर प्रदेश सरकार, खास गरी स्थानीय सरकार ठुलो यसमा चाहिँ सहयोग चाहिन्छ, उहाँहरूले काम गर्नुपर्छ, र सबै खालका भलेन्टियरहरू यसमा इङ्गेज गरेर यो इलिमिनेसन गर्यो भने हामी अरू ठुलो कुरामा जान सकिन्छ। त्यसो भएर यो चाहिँ रोगको निवारणतिर हामी सबै मिलेर नेपाललाई संसारमा चिनाउँ।
यति बेला हामी सन्चो बिसन्चो रेडियो कार्यक्रम सुनिरहेका छौँ।
नेपालमा कालाजार र हात्तीपाइले रोगको स्थिति र यस्ता रोगहरूबाट बस्ने उपायहरूका बारेमा कुराकानी गर्नको लागि हामीलाई समय दिनुभएकोमा डाक्टर वासुदेव पाण्डेप्रति हामी आभारी छौँ।
डाक्टर पाण्डेसँगको कुराकानीमा पहिला तराई भूभागमा मात्र छन् भनेर मानिँदै आएको हात्तीपाइले र कालाजार रोग अहिले दूर दराजका पहाडी बस्तीहरूसम्म पनि पाइन थालेको कुराले हामी सबैलाई झस्काएको हुनुपर्छ। यस्ता रोगहरूबारे हामी सबैजना समयमै सचेत भई भुसुना र लामखुट्टेको टोकाइबाट बच्नु अति नै जरुरी छ।
नमस्कार है, नमस्कार।
नमस्कार। नमस्कार है स्वयंसेविका नानी।
के छ त सन्चो बिसन्चो? दुवैजना गाईघोठतिरै व्यस्त हुनुहुन्छ त। कस्तो राम्रो मिलेको बुढाबुढी बीचको एकापसी सहयोग, यही छ क्या रमाइलो?
हो भन्यो नानी, गोठ सफा गरौँ कि भनेको लामखुट्टेले टोकेर हैरान भयो, झन् यो बिरामी खुट्टामा त टोकेपछि घाउ भइहाल्छ भन्यो।
ओहो, बायाँ खुट्टा त निकै सुन्निएको रहेछ त, के भयो र दिदी?
खोइ के भयो भयो, 8-9 वर्ष भइसक्यो नि नानी यो सुन्निएको त, बिस्तारै बढ्दै पनि गएको छ, बर्सातको समयमा त झन् घाउ भइराख्छ भन्या यही खुट्टामा।
अनि स्वास्थ्य संस्थामा गएर जचाउनु भएको छैन त?
आफूले थाहा पाएदेखि लडेको, चोट लागेको, भाँचिएको केही छैन, के भनेर जचाउन जानु नानी?
यो त हात्तीपाइले रोगका कारण सुन्निएको पनि हुनसक्छ, सुन्निएको अङ्गको नियमित हेरचाहले थप सुनिन दिँदैन र अङ्गभङ्ग हुनबाट पनि बस्न सकिन्छ, त्यसका लागि स्वास्थ्य कर्मीले सहयोग गर्छन् नि, बरु गइहाल्नुहोस् दिदी स्वास्थ्य संस्था।
मेरो कुरा पनि सोध्यौ न, यही मौकामा बुढी।
नानी अलि ओर आउनुहोस् न, एउटा अर्को कुरा पनि सोधिहालौँ कि?
भन्नुहोस् न दिदी।
सोध्न नि अप्ठ्यारो भन्यो, बुढाको अण्डकोष पनि सुन्निएको छ, जचाउनुहोस् न भन्छु, दुखेकै छैन, के जचाउनु भन्नुहुन्छ, के गर्ने होला?
ए के को अप्ठ्यारो नि, रोग नबताएर झनै दुःख त हुने हो, रोगलाई हेलचेक्रे गर्न र लुकाउन हुन्न, बेलैमा उपचार गरे निको हुन्छ, त्यो पनि हात्तीपाइले रोगका कारण भएको हुनसक्छ। नेपाल सरकारले तोकेको सरकारी अस्पतालहरूमा हाइड्रोसिलको निशुल्क अपरेसन हुन्छ, र अपरेसनपछि पूर्ण रूपमा निको हुन्छ। त्यसैले बरु दुवैजना आजै स्वास्थ्य संस्था गएर सल्लाह लिनुहोस् न।
हुन्छ नानी, हामी भात भान्साको काम सक्ने बित्तिकै आजै जान्छौँ। तिमीले मेरो कुरा भनिदिएर राम्रो गर्यो।
अझै हामीले ध्यान दिनुपर्ने कुरा भनेको यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नको लागि सुत्ने बेलामा झुल्को प्रयोग गर्ने र लामखुट्टे नियन्त्रणका लागि घर आँगन वरिपरि सफा राख्नुको साथै पानी जम्ने खाल्डा खुली छन् भने पुरिदिनुपर्छ। यसो गर्नाले लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइलेको साथसाथै औलो डेङ्गु लगायतको रोगहरूबाट समेत बच्न सकिन्छ।
राम्रो सल्लाह दिनुभयो है,
धन्यवाद है नानी।
सहभागी श्रोता, जनस्वास्थ्यका सवालहरूमा समर्पित रेडियो कार्यक्रम लहर सन्चो विसन्चोको आजको यस प्रस्तुतिमा जनस्वास्थ्यका केही अहम समस्याहरू, कालाजार, हात्ती पाइले र COVID-19 को बारेमा हामीले पक्कै पनि केही नयाँ र उपयोगी जानकारीहरू हासिल गर्यौं भन्ने हाम्रो विश्वास छ। आजको बसाइमा अमूल्य र जीवन उपयोगी सूचना र जानकारी दिनुभएकोमा डाक्टर वासुदेव पाण्डे र डाक्टर नस्तु शर्मा प्रति हामी फेरि पनि आभारी छौँ।
नियमित साप्ताहिक प्रस्तुति कार्यक्रम सन्चो बिसन्चो देशभरिका विभिन्न पालिका र जिल्लाहरूमा सञ्चालनरत विभिन्न फ्रिक्वेन्सी FM रेडियोबाट पनि सुन्न सकिन्छ। यसका साथै कान्तिपुर FM 96.1 100.8 मेगाहर्ज मार्फत पनि देशका विभिन्न भूभागहरूमा सुन्न र सहभागी हुन सकिन्छ। कार्यक्रम सन्चो बिसन्चोमा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा IVR टोल फ्री नम्बरहरू क्रमशः NTC प्रयोग गर्ने सहभागीका लागि 1660100701 र INCEL प्रयोग गर्ने सहभागीका लागि 9815717899 आफ्नो स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र वडा पनि बताउनुहोला।
सहभागी श्रोता, कार्यक्रम लहर सन्चो बिसन्चोको आजको यस पहिलो र परिचयात्मक खण्डबाट अब हामी प्रस्तुतहरू म अचला
अनि म उपेन्द्र
बिदा माग्छौ। अर्को साता यसै समय दोस्रो भेटघाट गर्नेछौ।
नमस्ते, शुभ दिन।